بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
زہرا زیدی اور ساتھی ریڈیو تہران کے سبھی شروتاؤں کی سیوا میں سلام پرستت کرتے ہیں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج کے کارکرم میں آپ سورہ اسراء کی ساتویں، آٹھویں اور نویں آیتوں کی تلاوت اور انواد سنیں گے قاری سعید توسی سے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إن أحسنتم أحسنتم لأنفسكم وإن أسأتم فلها، فإذا جاء وعد الآخرة ليسوءوا وجوهكم وليدخلوا المسجد كما دخلوه أول مرة وليدخلوا المسجد كما دخلوه أول مرة وليتبروا ما علوا تتبيرا۔ عسى ربكم أن يرحمكم وإن عدتم عدنا وجعلنا جهنم للكافرين حصيرا، إن هذا القرآن يهدي للتي هي أقوم ويبشر المؤمنين الذين يعملون الصالحات أن صدق اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، یدی تم کوئی بھلائی کرو گے تو وہ اپنے لیے ہی کرو گے، اور یدی کوئی برائی کرو گے تو وہ بھی اپنے لیے ہی کرو گے۔ تو جب دوسرا وچن پورا ہونے کو آئے گا تو ایک شکتیشالی گٹ آئے گا جس کے لوگ تمہارے چہروں کو برا بنا دیں گے اور مسجد الاقصی میں प्रविष्ट हो जाएंगे, जिस प्रकार से कि वे पहली बार प्रविष्ट हुए थे, और वे जिस वस्तु को भी अपने नियंत्रण में लेंगे उसे बड़ी कठोरता से तबाह कर देंगे। शायद तुम्हारा पालनहार तुम पर दया करे, और यदि तुम पलट आए तो हम भी पलट आएंगे, और हमने नरक को काफिरों के लिए एक कड़ा कारावास बनाया है। निश्चित रूप से यह कुरान सबसे सुदृढ़ राह की ओर मार्गदर्शन करता है, और भले कर्म करने वाले ईमान वालों को ये शुभ सूचना देता है कि उनके लिए बड़ा बदला है।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, हमारे प्रसारण आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलो हर्ट्ज पर सुन रहे हैं। हमारा ईमेल आईडी है hindi@ws.irib.ir, और हमारी वेबसाइट का पता है parstoday.ir/hi। आज मंगलवार है, अगस्त की 31, मुहर्रम की 22 और शहरीवर की 9 तारीख। आज के कार्यक्रमों की रूपरेखा इस प्रकार है। सबसे पहले आप समाचार सुनेंगे, उसके पश्चात राजनीतिक चर्चा का दैनिक कार्यक्रम होगा, और इसके पश्चात आप सुनेंगे रोहिंग्या त्रासदी, और इसके बाद आप तुरंत सुनेंगे कुरानी किस्से। तो ये थी हमारे आज के कार्यक्रम की रूपरेखा। अब आप थोड़ी देर में समाचार सुनेंगे।
ये तेहरान है। अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। विदेश मंत्रालय के प्रवक्ता ने ईरान हमेशा अफगानिस्तान की जनता के साथ है। क्षमा कीजिएगा, विदेश मंत्रालय के प्रवक्ता ने कहा कि ईरान हमेशा अफगानिस्तान की जनता के साथ है। दो दशकों तक कब्जा जमाए रखने के बाद अमेरिका को आखिरकार अफगानिस्तान छोड़ना ही पड़ा। तालिबान का कहना है कि 1 से 1.5 सप्ताह के बीच अफगानिस्तान की नई सरकार के गठन की घोषणा कर दी जाएगी। और अब आप विस्तार से समाचार सुनिए।
विदेश मंत्रालय के प्रवक्ता ने ट्वीट करके बताया है कि अमेरिका की ओर से अफगानिस्तान पर कब्जे से इस देश को संकट के अतिरिक्त कुछ अन्य नहीं मिला। अपने ट्वीट में खतीब जादे ने लिखा है कि 20 वर्षों तक कब्जा जमाए रखने से अफगानिस्तान को रक्तपात, मारकाट, हिंसा, अशांति और अस्थिरता के अतिरिक्त कुछ भी नहीं मिला। ईरान के विदेश मंत्रालय के प्रवक्ता ने लिखा है कि समय अफगानिस्तान के नेताओं के पास इस देश में एक व्यापक सरकार का गठन करके अफगानिस्तान को हिंसा मुक्त बनाने का ऐतिहासिक मौका है। खतीबजादे ने लिखा है कि इस्लामी गणतंत्र ईरान हमेशा अफगानिस्तान के साथ है।
अमरीकी राष्ट्रपति ने अफगानिस्तान में अपने देश की 20 वर्षीय उपस्थिति को खत्म करने का ऐलान कर दिया है। फार्स न्यूज एजेंसी की रिपोर्ट के अनुसार अमरीकी राष्ट्रपति जो बाइडन ने काबुल से आखिरी अमरीकी विमान के निकलने के बाद एक बयान में कहा कि अफगानिस्तान में हमारी 20 वर्षीय उपस्थिति खत्म हो गई। पश्चिमी एशिया में अमरीका की आतंकवादी सेना सेंटकॉम के कमांडर कैथ मैकेंजी ने कुछ घंटे पहले पत्रकारों से बात करते हुए कहा था कि अमेरिका के आखिरी C-17 विमान ने काबुल अंतर्राष्ट्रीय हवाई अड्डे से उड़ान भरी और अफगानिस्तान से सैनिकों के निष्कासन की प्रक्रिया पूरी हो गई। अमेरिकी राष्ट्रपति जो बाइडेन ने भी अफगान जनता को संबोधित किया। उन्होंने कहा कि अफगानिस्तान से सैनिकों को निकालने की वजह अमरीकी सेंट्रल कमांड के प्रमुख और कमांडरों की सलाह थी। उन्होंने कहा कि कमांडरों का ख्याल था कि सैनिकों को निकाल कर ही हम अच्छी तरीके से अपने सैनिकों की जानें बचा सकते हैं और अफगानिस्तान से सुरक्षित निकल सकते हैं।
20 साल तक अफगानिस्तान पर जंग थोपने के बाद आखिरकार अमेरिका इस देश से निकल गया, जिसके बाद तालिबान ने जमकर खुशियां मनाई। आखिरी अमेरिकी विमान के अफगानिस्तान से निकलते ही तालिबान ने पटाखे फोड़े और फायरिंग की। तालिबान ने कहा है कि अफगानिस्तान अब पूरी तरह से आज़ाद हो चुका है और आज़ादी का जश्न मनाते हुए आसमान में हवाई फायरिंग की गई। तालिबान के प्रवक्ता ने मंगलवार तड़के कहा कि अमरीकी सैनिकों ने काबुल हवाई अड्डे को छोड़ दिया है और हमारे देश को पूर्ण स्वतंत्रता मिल गई है। अमरीका ने पुष्टि की है कि उसके अंतिम बलों ने डेडलाइन से पहले ही अफगानिस्तान छोड़ दिया। अमरीकी सेना के अफगानिस्तान छोड़ने के मौके पर अमरीका के राष्ट्रपति ने कहा कि 20 साल से मौजूद उनकी सैन्य उपस्थिति अब खत्म हो गई।
तालिबान के प्रवक्ता ने कहा कि उनके नेता अफगानिस्तान में नए शासन के गठबंधन के संबंध में विचार विमर्श कर रहे हैं। क्षमा कीजिएगा, तालिबान के प्रवक्ता ने कहा है कि उनके नेता अफगानिस्तान में नए शासन के गठन के संबंध में विचार विमर्श कर रहे हैं। ज़बीहुल्ला मुजाहिद ने बताया कि 1 से 1.5 सप्ताह के बीच अफगानिस्तान की नई सरकार के गठन का ऐलान कर दिया जाएगा। ये बात तालिबान के प्रवक्ता ने रेडियो तेहरान की पश्तो सेवा को दिए अपने साक्षात्कार में कही। उन्होंने बताया कि इस दौरान हम सरकार गठन को लेकर बहुत ही गंभीर विचार विमर्श में व्यस्त थे। हम जनता को खुशखबरी देते हैं कि जल्द ही अफगानिस्तान में सरकार के गठन का ऐलान कर दिया जाएगा। जब तालिबान के प्रवक्ता से ये पूछा गया कि अफगानिस्तान में आगामी सरकार बनाने में विलम्ब का मुख्य कारण क्या था, तो उन्होंने बताया कि कोई बाधा मौजूद नहीं है। तालिबान को कोई जल्दी भी नहीं है। वे चाहते हैं कि भविष्य के लिए एक मजबूत व्यवस्था के गठन के उद्देश्य से अफगानिस्तान के नेताओं, मेधावियों, धर्मगुरुओं और समाज के हर वर्ग के लोगों से विस्तृत बातचीत की जाए। पंजशीर के बारे में तालिबान के प्रवक्ता ने बताया कि हम वार्ता के माध्यम से पंजशीर समस्या का समाधान करना चाहते थे। उन्होंने कहा कि ऐसा न होने की स्थिति में हम बलपूर्वक उसका समाधान कर लेंगे। रेडियो पश्तो के पत्रकार के सवाल के जवाब में कि तालिबान के आने से अफगानिस्तान से जो लोग भाग कर जा रहे हैं उनके लिए आपका क्या संदेश है, ज़बीहुल्ला मुजाहिद ने कहा कि हम किसी से भी बदला नहीं लेंगे। हमने ऐसे बहुत से लोगों को माफ़ कर दिया जिनके साथ हमारा युद्ध रहा। हाँ, आम अफगानियों के लिए कोई खतरा नहीं है। उन्होंने बताया कि जल्द ही हालात सामान्य हो जाएंगे।
अमरीकी विदेश मंत्री ने कहा है कि तालिबान को अंतर्राष्ट्रीय वैधता और समर्थन हासिल करना होगा। एंटनी ब्लिंकन ने कहा कि समूह अपनी प्रतिबद्धताओं और दायित्वों को पूरा करके ऐसा कर सकता है। अमरीका द्वारा मंगलवार तड़के अफगानिस्तान से अपना मिशन समाप्त करने के कुछ ही घंटों के बाद ब्लिंकन ने अमरीकी राष्ट्र के नाम एक संबोधन में ये बात कही। ब्लिंकन ने कहा कि तालिबान अंतर्राष्ट्रीय वैधता और समर्थन चाहता है। तालिबान प्रतिबद्धताओं और दायित्वों को पूरा करके ऐसा कर सकता है। इसके लिए उसे यात्रा की स्वतंत्रता देना होगा, साथ ही महिलाओं और अल्पसंख्यकों सहित अफगान लोगों के मूल अधिकारों का सम्मान करना, आतंकवाद विरोधी अपनी प्रतिबद्धताओं पर कायम रहना, उन लोगों के खिलाफ प्रतिशोध की हिंसा न करना जो अफगानिस्तान में रहना पसंद करते हैं, और एक समावेशी सरकार बनाना होगा जो अफगान लोगों की ज़रूरतों को पूरा कर सके और उनकी आकांक्षाओं को प्रतिबिंबित कर सके।
अमेरिका के दसियों सेवानिवृत्त जनरलों ने इस देश के रक्षा मंत्री के तत्काल त्यागपत्र की मांग की है। फार्स न्यूज़ के अनुसार अमेरिका के 90 रिटायर्ड जनरलों ने पत्र लिखकर इस देश के रक्षा मंत्री से तत्काल त्याग पत्र देने की मांग की है। इस पत्र में कहा गया है कि जल्दबाजी में किए जाने वाले फैसले के कारण इस समय अफगानिस्तान में 15,000 अमरीकी नागरिक और 25,000 उनके अफगानी सहयोगी उन खतरनाक क्षेत्र में इधर उधर भटक रहे हैं जो हमारे कट्टर शत्रुओं के नियंत्रण में हैं। اس پتر میں یہ بھی کہا گیا ہے کہ امریکہ کے رکشا منتری اور جوائنٹ چیف آف اسٹاف کو اس خطرناک واپسی کے بارے میں بہت ہی دڑھتا کے ساتھ اپنی رائے رکھنی چاہیے تھی۔ اگر انہوں نے اس کام کو روکنے کے لیے اپنے سمست ادھیکاروں کا پریوگ نہیں کیا تو پھر ان کو ہر حال میں تیاگ پتر دے دینے چاہیے۔ امریکہ کے ریٹائر جنرلوں کے خط کے ایک بھاگ میں یہ بھی کہا گیا ہے کہ اربوں ڈالر کے اتیادھنک ہتھیاروں کا دشمن کے ہاتھوں میں پڑ جانا سوئم میں ایک طرح صدی ہے۔ اسے امریکہ کی جو بدنامی ہوئی ہے اس کا الیکھ نہیں کیا جا سکتا۔ ان امریکی جنرلوں کے انوسار اس کام سے امریکہ کی ساکھ کو جو چوٹ پہنچی ہے اس کی کھتی پورتی سمبھو نہیں ہے۔
سعودی عرب کی خفیہ ایجنسی کے پورو پرمکھ نے افغانستان کی استھتی اور ایران تتھا پاکستان کی بھومکا پر پرتکریا ویکت کی ہے۔ ترکی الفیصل نے افغانستان میں سشستر گٹوں کی اور سے امریکی ہتھیاروں کے پریوگ پر چنتا ویکت کی۔ انہوں نے کہا کہ ایران، پاکستان، چین اور روس کا افغانستان میں پربھاؤ ہے۔ ترکی الفیصل نے کہا کہ انہیں اس بات کی بہت ادھک چنتا ہے کہ افغانستان میں امریکی ہتھیار اب القاعدہ جیسے سشستر گٹوں کے ہاتھ لگ جائیں گے، جس کی وجہ سے افغانستان سے نکلنے کے بعد امریکہ کا سخت اور دھر دشمن مضبوط ہو جائے گا۔ انہوں نے سی بی ایس چینل سے بات کرتے ہوئے افغانستان سے امریکی سینکوں کے نکلنے کے بارے میں کہا کہ مجھے سمجھ میں آ گیا ہے کہ اب میں کس شبد کا پریوگ کروں، ایوگیتا، اساودھانی اور کوپربندھن، یہ سب چیزیں سچی ہیں۔
افغانستان اور پاکستان کی سیما پر دونوں اور سے فائرنگ میں دو پاکستانی سینکوں کی موت ہو گئی ہے۔ کابل پر طالبان کے قبضے کے بعد دونوں دیشوں کی سیما پر فائرنگ کی یہ پہلی گھٹنا ہے جس میں پاکستانی سینکوں کی جان گئی ہے۔ پاکستانی سینا نے دعویٰ کیا ہے کہ جوابی کارروائی میں اس نے 2 سے 3 حملہ وروں کو ڈھیر کر دیا ہے، لیکن اس دعوے کی ابھی تک پشٹی نہیں ہو سکی ہے۔
سعودی عرب کے ابہا ہوائی اڈے پر منگلوار کو ہونے والے ڈرون حملے کے بعد اس ہوائی اڈے سے اڑانوں کو روک دیا گیا ہے۔ سعودی عرب کی سرکاری سماچار ایجنسی کے انوسار دیش کے دکشن میں استھت ابہا ہوائی اڈے پر منگلوار کو پراتا بموں سے لیس ایک ڈرون اترا۔ سعودی گٹھبندھن نے ایک بیان جاری کر کے دعویٰ کیا ہے کہ ہوائی اڈے تک پہنچنے سے پہلے ہی اس ڈرون کو مار گرایا گیا۔ حملے کے بعد اڑانوں کو کینسل کر دیا گیا۔ سعودی عرب کا ابہا ہوائی اڈہ وہ ایک ماتر ایئرپورٹ ہے جس پر حملے ہوتے رہتے ہیں۔
کرنال میں کسانوں کے ورودھ پولیس کی کارروائی پر بھارت کے نیتاؤں کی پرتکریائیں سامنے آ رہی ہیں۔ بھارت کے راجستھان راجیہ کے مکھیہ منتری اشوک گہلوت نے ہریانہ کے کرنال میں کسانوں کے ساتھ ہنسا کی نندا کرتے ہوئے منگلوار کو کہا کہ مودی سرکار کرشی قانونوں کو نرست کر کے کسانوں سے معافی مانگیں۔ پی ٹی آئی کے انوسار گہلوت نے ٹویٹ کیا کہ ہریانہ کے کرنال میں جس طرح کسانوں کے ساتھ ہنسا کی گئی وہ نندنیہ ہے۔ انہوں نے کہا کہ ایسی کرور کاروائیوں سے دیش بھر میں کسانوں کو بھڑکانے کا ماحول بنایا جا رہا ہے۔ گہلوت کے انوسار کرنال ہنسا کے بارے میں ہریانہ کے مکھیہ منتری و اپ مکھیہ منتری الگ الگ طرح سے بیان دے رہے ہیں، جن کا کوئی ارتھ ہی نہیں نکل رہا ہے۔ گہلوت لکھتے ہیں کہ ہریانہ سرکار کے ادھیکاری کسانوں پر ہنساتمک کارروائی کے نردیش دے رہے ہیں، جس پر پورے دیش میں پرتکریائیں ہو رہی ہیں، لیکن ایسے ادھیکاریوں کے خلاف ابھی تک کوئی کارروائی نہیں ہوئی ہے۔ اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔
راجنیتک چرچا۔
श्रोताओ, आपका स्वागत है कार्यक्रम राजनीतिक चर्चा में। राजनीतिक चर्चा में आज हम बात करेंगे उस कार्यक्रम की जिसमें उन खिलाड़ियों को सम्मानित किया गया जिन्होंने इसराइली खिलाड़ियों से मुकाबला करने से इनकार किया। कार्यक्रम राजनीतिक चर्चा में हम बात करेंगे सुरक्षा परिषद के उस प्रस्ताव की जिसमें तालिबान से कहा गया कि वो अन्य देशों के नागरिकों को बाहर निकलने दें। भारत नियंत्रित कश्मीर में पीपल्स डेमोक्रेटिक पार्टी PDP के नेता ने घाटी के हालात और केंद्र सरकार के फैसलों पर अपनी राय जाहिर की है।
किसी भी रियासत में, हिंदुस्तान की किसी भी रियासत में डिलिमिटेशन नहीं होना चाहिए क्योंकि इन्होंने तब तक बैन लगाया है उस पे।
ये विषय भी राजनीतिक चर्चा में शामिल रहेगा। तो चर्चा के विषय यही है। आरंभ करते हैं लेबनान में आयोजित होने वाले महत्वपूर्ण कार्यक्रम से। लेबनान में एक महत्वपूर्ण कार्यक्रम का आयोजन किया गया। इस कार्यक्रम का आयोजन इसलिए किया गया कि उन खिलाड़ियों को सम्मानित किया जाए जिन्होंने इसराइली खिलाड़ियों से मुकाबला करने से इनकार कर दिया। इस इनकार की वजह से इन खिलाड़ियों को नुकसान उठाना पड़ा, लेकिन ये नुकसान उन्होंने खुशी से उठाया और मुकाबला करने से इसलिए इनकार किया कि इसराइल एक गैर कानूनी शासन है जिसने गैर कानूनी कब्जा करके फिलिस्तीनियों के अधिकारों पर डाका डाला है। बैरूत से हसन अजीमजादे की रिपोर्ट पेश कर रहे हैं मीसम जैदी।
फिलिस्तीन के समर्थक जिन खिलाड़ियों ने ज़ायोनी शासन के खिलाड़ियों के मुकाबले में खेलने से इनकार कर दिया था उन्हें सम्मानित करने के लिए एक साथ लेबनान और 3 अफ्रीकी देशों में समारोहों का आयोजन किया गया। ज़ायोनी शासन के साथ संबंधों का सामान्यकरण गद्दारी है। आज कुछ क्षेत्रीय देशों के राष्ट्रीय अध्यक्षों को इन खेल के नायकों से स्वतंत्र विचारों और फिलिस्तीन के समर्थन का पाठ पढ़ना चाहिए।
तकरीम अल रियादीन,
इन चैंपियनों को सम्मानित करना हमारा सबसे छोटा कदम है। इन्होंने साबित कर दिया है कि ज़ायोनी शासन अवैध है और अवैध रहेगा। जिन चैंपियनों को सम्मानित करने के लिए वर्ल्ड कांग्रेस का आयोजन किया गया था उनमें लेबनान के अब्दुल्ला मेनियातोर, अल्जीरिया के फथी नूरीन, सूडान के मोहम्मद अब्दुल रसूल और मॉरिटानिया के अब्दुल रहीम तालिब मोहम्मद शामिल हैं। बुल्गारिया में पिछले महीने आयोजित होने वाले मार्शल आर्ट के खेलों में मेरा मुकाबला ज़ायोनी शासन के खिलाड़ी से होना था, लेकिन मैंने अपने विवेक से फैसला किया और फिलिस्तीनियों के अधिकारों के लिए वॉकआउट दे दिया। हमारे बूढ़े हों या जवान, हम कभी भी बच्चों के हथियारे इस शासन को मान्यता नहीं देंगे। फिलिस्तीनी जनता के समर्थक खिलाड़ियों को सम्मानित करने के लिए व्यवस्थित रूप से हर साल इस तरह के आयोजनों की योजना है। इस बैठक में शामिल होने वालों का कहना है कि जल्द ही दुनिया भर में फिलिस्तीन के समर्थक खिलाड़ियों के लिए वर्ल्ड कांग्रेस का आयोजन किया जाएगा। हसन अजीमजादे, IRIB, बेरूत।
संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद ने एक प्रस्ताव पारित किया है जिसमें तालिबान से ये मांग की गई है और उन पर जोर दिया गया है कि वो अफगानिस्तान से विदेशी सैनिकों को निकलने दें, इसमें किसी तरह की कोई रुकावट न डालें। अफगानिस्तान में जब से तालिबान ने सत्ता संभाली है और देश की बागडोर अपने हाथ में ली है, उसी समय से अन्य देशों के नागरिक अफगानिस्तान से बाहर निकलने की कोशिश कर रहे हैं। यहाँ तक कि खुद अफगानिस्तान के नागरिकों में भी भय और चिंता व्याप्त है और बहुत से नागरिक अफगानिस्तान से बाहर निकलने की कोशिश कर रहे हैं। न्यूयॉर्क से कामरान नजफजादे की रिपोर्ट पेश कर रहे हैं साथी अख्तर अब्बास।
प्लीज रेज देयर हैंड।
3 वोट समर्थन में और 2 ने वोटिंग में भाग नहीं लिया, जो रूस और چین تھے۔ سرکشا پریشد سے جاری ہونے والے پرستاؤں میں کہا گیا کہ طالبان ان لوگوں کے راستے میں رکاوٹ نہ بنے جو افغانستان سے نکلنا چاہتے ہیں، لیکن اس پرستاؤ کو پارت کروانے کے لیے برٹین، فرانس اور امریکہ کی سب سے زیادہ چنتا کی وجہ ان ورشوں کے دوران اپنے کرمیوں کو افغانستان سے نکالنا تھی۔ چونکہ سارے ودیشی سینک نکل گئے اور جنگ ختم ہو گئی، 20 سال بعد امریکہ نے کہا ہے کہ وہ طالبان کو آدھیکارک طور پر سویکار نہیں کرتا فی الحال ابھی۔
So we will see what kinds of actions they take.
فرانس اور برٹین بھی چاہتے تھے کہ پرستاؤ میں ایک انوچھید ہو جس میں کابل میں سیکورٹی زون بنانے کی بات کہی گئی ہو۔ مسودے میں بھی یہ بات شامل تھی، لیکن جب پرستاؤ پارت ہوا تو اس میں یہ بات نہیں دکھی۔
Those children still at the airport with families.
سنیکت راشٹر سنگھ کی سنستھا یونیسیف کے پرتنیدھی نے بھی افغان جنتا وشیش کر بچوں کی استھتی پر چنتا جتائی۔ یہ بیٹھک تو ختم ہو گئی، لیکن اگلے کچھ دنوں میں سرکشا پریشد میں افغانستان کے بارے میں اور بھی بیٹھک ہوگی۔ کامران نجفزادے، IRIB News، نیو یارک۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
بھارت نینترت کشمیر میں پی ڈی پی کے نیتا نے بھارت کے پورو منتری اور ورشٹھ نیتا یشونت سنہا کے بیان کی تعریف کی ہے۔ انہوں نے کہا کہ یشونت سنہا نے بالکل صحیح کہا ہے کہ کشمیریوں کو اگر جوڑنا ہے تو ان کے وشیش ادھیکار بحال کرنے ہوں گے۔ پی ڈی پی نیتا نے اس کے ساتھ ہی کچھ انیہ مدوں پر بھی اپنی رائے رکھی۔ بیورہ دے رہے ہیں شری نگر سے ہمارے سنواد داتا سپتے محمد حسن۔
پیپلز ڈیموکریٹک پارٹی یا پی ڈی پی کے مہا سچیو غلام نبی ہانجورا نے کہا ہے کہ بھارت کے بھوتپورو فارن منسٹر یشونت سنہا نے کشمیر کے حوالے سے جو وکتویہ دیا جس میں انہوں نے یہ بات بل دے کر کہی ہے کہ اگر کشمیریوں کے ساتھ رشتے کو مضبوط کرنا ہے تو کشمیریوں کو وشیش اختیارات واپس کرنے ہوں گے، یہ ایک ایسا وکتویہ ہے جس سے کشمیریوں میں ایک آشا کی کرن سامنے نظر آئی ہے۔ انہوں نے کہا کہ ہم نے بار بار نئی دہلی کو یہ سمجھانے کا پریاس کیا پرنتو ہم کامیاب نہیں ہوئے، لیکن ہم اپنا ابھیان جاری رکھیں گے۔ انہوں نے نئی دہلی کی موجودہ حکومت پر تابڑ توڑ حملے کرتے ہوئے کہا کہ 2 ورش بیت گئے پرنتو ابھی تک کشمیر میں راجنیتک پرکریا آرمبھ کرنے کی بھی انومتی نہیں دی ہے، اور ان کے دل کو خاص کر راجنیتک پرکریا آرمبھ کرنے کی انومتی نہیں دی جا رہی ہے۔ انہوں نے کہا کہ ایسا کب تک چلے گا، گنترنت میں ایسا نہیں ہونا چاہیے۔ انہوں نے کہا کہ ہم ڈیموکریٹک کنٹری میں رہتے ہیں اور ہم جو بھی مانگتے ہیں ہم اپنے کنٹری سے مانگتے ہیں، اور جو بھی ہمارے پاس تھا وہ ہمیں بھارت کے سمویدھان نے دیا تھا۔ انہوں نے کہا کہ بھارت کے کانسٹیٹیوشن نے جو ہمیں گارنٹی دی تھی اس کو یک طرفہ سماپت کرنا اوچت نہیں ہے۔ غلام نبی ہانجورا نے کہا
یشونت سنہا صاحب نے جو بات کہی ہے اس میں کوئی غلط بات نہیں ہے، بالکل صحیح بات کہی ہے انہوں نے۔ یہ ہم بھی کہتے ہیں اور پیپلز ڈیموکریٹک پارٹی کا بھی یہ موقف رہا ہے کہ دفعہ 370 ایک برج کا کام کر رہا تھا دلی اور جموں کشمیر کے درمیان، تو یہی بات ہم ان کو سمجھانے کی کوشش کر رہے تھے بی جے پی والوں کو، لیکن ان کو یہ بات سمجھ ہماری نہیں آئی۔ اور اس میں شکر میں کرتا ہوں کہ ایک یشونت سنہا صاحب نے یہ بات کہی ہے، اور مجھے لگتا ہے کہ جتنی بھی پارٹیز ہیں ہندوستان میں حزب اختلاف کی جتنی بھی پارٹیز ہیں ان کو بھی اس معاملے میں یہی سوچ ان کی بھی ہونی چاہیے جو یشونت سنہا صاحب کی سوچ ہے۔ تو یہ اچھی بات ہے کہ اگر کسی نے ہماری بات کی ہے تو ہم ان کا شکریہ ادا کرتے ہیں۔ ڈیلیمیٹیشن کا جہاں تک سوال ہے یہی بات ہم کہہ رہے ہیں کہ 2024 تک کسی بھی ریاست میں، ہندوستان کی کسی بھی ریاست میں ڈیلیمیٹیشن نہیں ہونا چاہیے، کیونکہ انہوں نے تب تک بین لگایا ہے اس پہ۔ تو وائی ان جموں اینڈ کشمیر، جموں کشمیر میں اسی سال کیوں ہو رہا ہے؟
اس بیچ جموں کشمیر میں ہنسک گھٹناؤں کا کرم جاری ہے۔ جموں پرانت کے پونچھ میں भारतीय सुरक्षा बलों के अनुसार एक घुसपैठ के बीच दो अलगाववादी छापामार हताहत हुए, जिनके नियंत्रण से असला और गोला बारूद बरामद करने का दावा किया गया। सिप्ति मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
और इसी के साथ राजनीतिक चर्चा का कार्यक्रम समाप्त होता है। यह रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, अब प्रस्तुत है कार्यक्रम रोहिंग्या त्रासदी, जिसके बाद आप सुनेंगे सभा का अंतिम कार्यक्रम कुरानी किस्से।
रोहिंग्या त्रासदी।
दोस्तों, कार्यक्रम रोहिंग्या त्रासदी की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और रवीश जैदी का सलाम स्वीकार कीजिए। आज के कार्यक्रम में हम म्यांमार में रोहिंग्या मुसलमान और मानव तस्करी के विषय की समीक्षा करेंगे।
दक्षिण पूर्वी एशिया में जो विध्वंसकारी गुट हैं, वो मानव तस्करी, मादक पदार्थों की तस्करी और हत्या जैसे अपराधों को अंजाम देने में लेश मात्र संकोच से काम नहीं लेते हैं। इंटरनेशनल पुलिस, इंटरपोल और खुद इन देशों की सरकारों को इन विध्वंसकारी गुटों के सदस्यों की तलाश है, यानी इस गुट के सदस्य वांटेड हैं। आमतौर पर इन विध्वंसकारी गुटों के सदस्य एक देश से दूसरे देश और एक इलाके से दूसरे इलाके में जाते रहते हैं, यानी हमेशा वे अपने स्थान बदलते रहते हैं ताकि उन्हें गिरफ्तार न किया जा सके। इन गुटों के सदस्य जो पैसा कमाते हैं, वो सब गैर कानूनी होता है।
दोस्तों, जब म्यांमार में रोहिंग्या मुसलमानों के खिलाफ हिंसा, हत्या और बलात्कार जैसे अपराध और बर्बरता की दूसरी कार्रवाइयां आरंभ हुईं, तो बहुत से रोहिंग्या मुसलमान बांग्लादेश, मलेशिया, इंडोनेशिया और थाईलैंड की ओर भाग गए। यही मौका था कि तस्करों ने इन मजलूम लोगों को निशाना बनाया, अपने चंगुल में जकड़ लिया। इस प्रकार के गुट हमेशा इसी तरह के संकटों और त्रासदियों की घात में रहते हैं। इसका कारण यह है कि इस तरह के हालात पैदा होने पर लोग अपनी जान बचाने की कोशिश में सुरक्षा और एहतियात के बहुत से उसूलों को नज़रअंदाज करके आगे बढ़ते हैं। यही मौका होता है कि इस तरह के गुटों को मौका मिल जाता है।
म्यांमार में जब रोहिंग्या मुसलमानों का संकट उत्पन्न हुआ और म्यांमार की सेना ने बेरहमी से मुसलमान बस्तियों पर हमले शुरू किए, तो विध्वंसकारी गुटों के सदस्यों ने अपने गैरकानूनी और अमानवीय कार्यों के लिए बेहतर अवसर समझा और रोहिंग्या मुसलमानों को पूर्वी एशिया के देशों में अच्छे जीवन का झांसा देकर उनको नावों और स्टीमरों से सवार करने लगे। वे समुद्रों को पार करके जंगली क्षेत्रों में कैंप लगाते थे और गोपनीय ढंग से महिलाओं, लड़कियों और बच्चों का सौदा करते थे।
वैसे इस समय गौरतलब बात यह है कि रोहिंग्या मुसलमानों का नरसंहार करने वाली सेना, जिसके भयानक अपराधों का म्यांमार के नेता आंग सान सू की ने बचाव किया था, अब सत्ता पर कब्जा जमा चुकी है और उसने सू की और उनकी पार्टी के बहुत से लोगों को जेल में डाल दिया है। सुखी ने हेग की अदालत में बयान देते हुए कहा था कि हमने नरसंहार के उदाहरण देखे हैं, जो कुछ रवांडा में हुआ था वो नरसंहार था, मगर जो म्यांमार में हुआ है वो नस्ली सफाया और नरसंहार नहीं है।
दोस्तों, आज म्यांमार के लोग ही नहीं बल्कि पूरी दुनिया शोर मचा रही है कि म्यांमार की सेना बड़ी बेरहमी दिखा रही है और उसके खिलाफ विश्व समुदाय की ओर से कार्रवाई की जाने की जरूरत है। एक बार फिर वापस लौटते हैं रोहिंग्या त्रासदी की ओर। मलेशिया के जंगलों में बड़ी ही हृदय विदारक घटनाओं से पर्दा हटता है। मानव तस्करों को जब ये पता चलता है कि मलेशिया की पुलिस आ चुकी है और वे पुलिस के हत्थे चढ़ जाएंगे तो लोग उनके नियंत्रण में होते थे, उनकी हत्या करके उन्हें सामूहिक कब्रों में दफन कर देते थे। बाद में मलेशिया और इंडोनेशिया के जंगलों में इस प्रकार की कई सामूहिक कब्रें बरामद हुईं।
दुखद बात यह है कि इन घटनाओं की खबरें मीडिया में आ जाने के बाद भी पीड़ित रोहिंग्या मुसलमानों के पलायन का सिलसिला नहीं रुका, क्योंकि उनके पास कोई दूसरा विकल्प नहीं था। मलेशिया और इंडोनेशिया की सरकारों ने बार बार ऐलान किया कि वो गैर कानूनी रूप से आने वाले पलायनकर्ताओं को स्वीकार नहीं करेंगे, मगर म्यांमार की सेना की बर्बरता का निशाना बनने वाले रोहिंग्या मुसलमान पलायन पर मजबूर होने की वजह से जोखिम उठाते रहे।
चूंकि मलेशिया एक इस्लामी देश है, इसलिए मानव तस्करों के लिए वहां रोहिंग्या मुसलमान लड़कियों और महिलाओं को बेचना एक प्रकार से आसान हो गया। ये तस्कर कम उम्र की लड़कियों का बड़ी उम्र के मर्दों के साथ निकाह कर देते थे और इस बहाने वे लड़कियों को बेचते थे। इस प्रकार जवान और कमसिन लड़कियां ना चाहते हुए भी बड़ी उम्र के लोगों के साथ विवाह करने पर मजबूर हो जाती थीं, क्योंकि इसके अलावा उनके सामने कोई रास्ता नहीं होता था।
इस संदर्भ में जो रिपोर्टें सामने आई हैं वो दिल दहला देने वाली हैं। रिपोर्टों में बताया गया है कि रोहिंग्या लड़कियों को $900 में खरीदा बेचा जाता था। इस तरह बहुत से लोगों का ये मानना है कि ये तस्कर जो काम कर रहे हैं वो दरअसल इराक और सीरिया में दाइश के आतंकियों के कृत्यों के समान हैं, जो वहाँ इज्दी महिलाओं की खरीद फरोख्त करते थे। इस प्रकार के व्यापार में बहुत से सौदागर इन लड़कियों को थाईलैंड ले जाते थे और वहां उन्हें देह व्यापार के घृणित धंधे में लगा देते थे। बड़े खेत के साथ कहना पड़ता है कि जिन लड़कियों को वेश्यावृत्ति के व्यापार में धकेला जाता था या धकेला जा रहा है, उनकी स्थिति बहुत ही हृदय विदारक होती है। जो रिपोर्टें प्राप्त हुई हैं वो इस बात की सूचक हैं कि बहुत सी लड़कियों ने इस प्रकार के जीवन पर आत्महत्या को प्राथमिकता दी। बहुत सी लड़कियों ने जब ये पाया कि झूठे वादों के साथ उन्हें लाकर भयानक दलदल में ढकेल दिया गया है तो उन्होंने आत्महत्या कर ली।
दोस्तों, ऐसा भी होता है कि बांग्लादेश के शरणार्थी शिविरों में रहने वाले लोग मानव तस्करों के झांसे में आ जाते हैं और जो कुछ उनके पास होता है वे सब मानव तस्करों को दे देते हैं ताकि उन्हें मलेशिया या इंडोनेशिया पहुंचा दें। कभी कभी ऐसा भी होता है कि रोहिंग्या मुसलमानों की लड़कियां अपने परिजनों के साथ और कभी अपने परिजनों के बिना दूसरों के साथ मानव तस्करों की जाल में फंस जाती हैं और उन्हें परिवार के बिना ही मानव तस्करों के साथ यात्रा करनी पड़ती है। वे सोचती हैं कि शायद इंडोनेशिया या मलेशिया में उन्हें कोई काम मिल जाएगा, परंतु उनको पता भी नहीं होता है कि वे विध्वंसकारी गुटों के हत्थे चढ़ चुकी हैं और बांग्लादेश के शरणार्थी शिविर में जिस प्रकार वे रहती हैं उससे भी बुरे दिन उनकी प्रतीक्षा में हैं। बांग्लादेश में रोहिंग्या शरणार्थियों के लिए जो शिविर बनाए गए हैं उनकी हालत बेहद खराब है। इन शिविरों का दौरा करने वालों का कहना है कि बड़ी ही दयनीय हालत में ये लोग जीवन गुजार रहे हैं। ये बिंदु भी महत्वपूर्ण है कि अंतर्राष्ट्रीय संस्थाएं म्यांमार सरकार पर दबाव डालकर उसे रोहिंग्या शरणार्थियों को पुनः बसाने पर मजबूर कर सकती थीं। जिस तरह इस समय म्यांमार की सरकार पर दबाव डालने की कोशिश की जा रही है, उसी तरह रोहिंग्या शरणार्थियों के मामले में भी किया जा सकता था।
यही नहीं, रोहिंग्या के जो मुसलमान बच्चे या जवान लड़के हैं उन्हें प्रायः मछुआरों के हाथ बेच दिया जाता है। ये मछुआरे आमतौर पर थाईलैंड के होते हैं और वे इन खरीदे गए रोहिंग्या बच्चों और जवान लड़कों को खतरनाक क्षेत्रों में काम करने के लिए मजबूर करते हैं और छोटी से छोटी गलती करने पर उन्हें कड़ी से कड़ी सजा दी जाती है। रिपोर्टें तो यहाँ तक कहती हैं कि इन लड़कों से जानवरों की तरह काम लिया जाता है और उन्हें पेट भर खाना भी नहीं दिया जाता।
मानव तस्कर ये कार्य भी करते हैं कि कम पैसा लेकर कहते हैं कि तुम्हारी बेटी या बेटे को पहुंचा दिया जाएगा। जब सौदा हो जाता है तो उसके कुछ समय बाद मानव तस्कर भेंट चढ़ने वाले इंसान के परिजन से कहते हैं कि मलेशिया या इंडोनेशिया में सुरक्षित स्थान तक पहुँचाने के लिए और पैसे चाहिए। आमतौर पर रोहिंग्याओं کہ شرنارتھی مسلمانوں کے پاس اتنا پیسہ نہیں ہوتا ہے کہ وہ منہ مانگی رقم دے سکیں۔ اس کا نتیجہ یہ ہوتا ہے کہ جس انسان کو ملیشیا اور انڈونیشیا پہنچانے کا جھانسہ دیا گیا ہوتا ہے، اسے ناؤ ادھی میں پرتاڑت کیا جاتا ہے تاکہ ان کے پریجنوں سے ادھک پیسہ وصولا جا سکے۔ یہی نہیں، جن لوگوں کو پرتاڑت کیا جاتا ہے ان میں سے کچھ کی موت بھی ہو جاتی ہے اور انہیں یا تو سمندر میں یا پھر جنگلوں میں پھینک دیا جاتا ہے۔
دوستو، میانمار میں رہ جانے والے روہنگیا مسلمانوں کی استھتی بھی ان لوگوں سے بہتر نہیں ہے جو مانو تسکروں کے ہتھے چڑھ جاتے ہیں۔ میانمار میں بہت سے روہنگیا مسلمانوں کی ہتیا کر دی گئی، ان کے گھروں کو جلا دیا گیا، ان کی زمینوں پر قبضہ کر لیا گیا اور بہتوں کو تو بندھک بھی بنا لیا گیا، اور میانمار کے سینکوں نے روہنگیا مسلمانوں کی مہیلاؤں اور لڑکیوں کے ساتھ بلاتکار بھی کیا۔ روہنگیا مسلمان لڑکیوں اور مہیلاؤں کے اپمان میں بودھ دھرم کے ماننے والوں کے علاوہ ان کے دھارمک نیتاؤں نے بھی کسی پرکار سنکوچ سے کام نہیں لیا۔ روچک بات یہ ہے کہ میانمار سے جو رپورٹیں پراپت ہوئی ہیں وہ اس بات کی سوچک ہیں کہ روہنگیا مسلمانوں کی لڑکیوں اور مہیلاؤں کے اپمان میں بودھ دھرم کے دھارمک نیتاؤں کی سیدھی بھومیکا تھی، اور وہ میانمار کے سینکوں اور اپنے سمرتھکوں کے لیے اس بات کو وید بتاتے تھے کہ مسلمان مہیلاؤں کے ساتھ بلاتکار کرنا صحیح ہے۔ کچھ ٹیکاکار تو اب یہ بات بھی کہہ رہے ہیں کہ ان دھرم گروؤں نے ہی سینا کا منوبل ہی نہیں بلکہ دساہس بڑھا دیا، جس کا نتیجہ آج یہ نکلا ہے کہ سینا بڑی بے رحمی سے لوکتنتر اور اس کے سمرتھکوں کا دمن کر رہی ہیں۔ سینا نے روہنگیا مسلمانوں کے معاملے میں دیکھ لیا کہ دنیا میں کبھی کبھی کہیں سے کوئی آواز اٹھ جاتی ہے مگر اسے آسانی سے نظر انداز کیا جا سکتا ہے۔ سینا کو اس سمے بھی یہی لگ رہا ہے کہ اس نے ستا پر قبضہ کر لیا ہے تو دنیا میں بغیر شور مچ رہا ہے، تو اس سے انہیں کوئی فرق پڑنے والا نہیں ہے۔
میانمار میں روہنگیا مسلمانوں کے ساتھ جو کچھ بھی اتیاچار و اپرادھ ہوئے ہیں ان سب کا لکش مسلمانوں کے اندر بھے و آتنک اتپن کرنا تھا، تاکہ مسلمان یہ سمجھیں کہ میانمار میں رہنا سمبھو نہیں ہے اور وہ میانمار کو چھوڑ کر کہیں بھاگ جائیں۔ میانمار کی سینا کو اس سے کوئی مطلب نہیں تھا کہ یہ لوگ جب اس بے دردی سے میانمار سے نکالے جا رہے ہیں تو وہ کہاں جائیں گے۔
تو دوستو، آج کے کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ اگلے کارکرم تک کے لیے ہمیں انومتی دیجیے۔ خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔ قرآنی قصے۔
دوستو، کارکرم قرآنی قصے کی نکڑی کے ساتھ اپستھت ہیں قائم رضوی کا سلام سویکار کیجیے۔ آج کے کارکرم میں ہم سورہ مائدہ کی آیت سنکھیا 90, 91 اور 93 کی ویاکھیا پیش کریں گے. عرب میں اگیانتا کے کال میں بہت سے مشہور کوی تھے. ان کویوں میں سے ایک کا نام ابو بصیر تھا. ابو بصیر کو رات میں دکھائی نہیں دیتا تھا. ابو بصیر کو آشا کے نام سے پکارتے تھے, جس کا ارتھ ہوتا ہے رتوندھی. ابو بصیر کے بارے میں یہ مشہور تھا کہ وہ جس کی پرشنسا میں شعر کہہ دیا کرتا تھا وہ انسان لوگوں میں مشہور ہو جاتا تھا, جبکہ ابو بصیر اگر کسی کی برائی میں شعر کہتا تو وہ بدنام ہو جاتا تھا. ابو بصیر نے لوگوں سے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی کرپا, پریم, دان اور شمع کے بارے میں سنا تھا. ابو بصیر عرف آشا نے پیغمبر اسلام کی شان میں ایک قصیدہ لکھا تھا. اس نے سوچا تھا کہ میں یہ قصیدہ پیغمبر اسلام کو سناؤں گا اور پھر وہیں پر اسلام سویکار کر لوں گا. عرب کے انیکیشور وادیوں کو ابو بصیر کے بارے میں پتہ چل گیا تھا. وہ جانتے تھے کہ اس کی باتوں کا اثر لوگوں پر بہت ادھک پڑ سکتا ہے. جب ان کو یہ پتہ چلا کہ ابو بصیر عرف آشا نے اسلام سویکار کرنے کا فیصلہ کر لیا ہے تو وہ بہت چنتت ہو اٹھے. انہوں نے سوچا کہ اگر وہ مسلمان ہو جاتا ہے تو اس کا پربھاؤ عرب کے لوگوں پر پڑے گا اور پھر وہ بھی مسلمان بننے لگیں گے. یہی سوچتے ہوئے انہوں نے فیصلہ کیا کہ ابو بصیر کو پیغمبر اسلام کے پاس جانے سے روک دیا جائے. انیکیشور وادیوں نے ابو بصیر کے پاس جا کر کہا کہ ہم نے یہ سنا ہے کہ تم نے پیغمبر کے پاس جا کر مسلمان بننے کا فیصلہ کر لیا ہے. ابو بصیر نے کہا کہ ہاں ایسا ہی ہے. انہوں نے ابو بصیر سے کہا کہ کیا فائدہ تمہارے وہاں جانے کا, کیونکہ انہوں نے تو شراب کو حرام کر دیا ہے. یہ سن کر ابو بصیر رک گیا. اس سمے تک وہ شراب کا سیون کرتا تھا. اس نے کہا کہ مجھ کو شراب سے بہت لگاؤ ہے, اس کو میں ایک دم سے چھوڑ بھی نہیں سکتا. میں دھیرے دھیرے اسے چھوڑ دوں گا اور اگلے سال حضرت محمد کے پاس جا کر اسلام کو سویکار کر لوں گا. یہ کہہ کر ابو بصیر اپنے گھر واپس چلا گیا. اتفاق سے کچھ ہی دنوں کے بعد ابو بصیر کی موت ہو گئی اور مسلمان بننے سے وہ ونچت رہ گیا. اس کال میں عرب جگت میں شراب پینا عام بات تھی. عرب کے لوگ شراب پینے اور کویتا کہنے کے اتیادھک عادی تھے. وہ لوگ اچانک ہی شراب کے ورجت ہونے کے آدیش کو سویکار نہیں کر سکتے تھے, اتا شراب کے ورجت ہونے کا آدیش دھیرے دھیرے چرنوں میں آیا. اسلام کا ادے ہوئے ابھی تھوڑا سا ہی سمے گزرا تھا. شراب جیسی برائی سماج میں اتنی ادھک پھیل چکی تھی کہ اس پر ایک دم سے روک نہیں لگائی جا سکتی تھی. حالات کے حساب سے شراب کو پرتبندھت کرنے کے لیے اوشی ہی ایک بھومیکا بنائے جانے کی ضرورت تھی. پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی پیغمبری کے اعلان کو کچھ سمے گزر چکا تھا, کنتو بہت سے لوگ اب بھی پینے پلانے میں لگے ہوئے تھے. ایک صحابی نے ایک بار اپنے کچھ دوستوں کو رات میں کھانے پر بلایا تھا. کھانا کھانے کے بعد وہاں پر شراب کا دور چلا. مہمانوں نے کچھ ادھک ہی شراب پی لی, جس کی وجہ سے وہ مست ہو گئے. وہاں پر شعر و شاعری شروع ہو گئی اور لوگ اپنی تتھا اپنے قبیلے کی پرشنسا میں کویتائیں کہنے لگے, جس کے کارن ان کے بیچ واد وواد آرمبھ ہو گیا. اسی بیچ ایک ویکتی نے, جس نے کچھ ادھک ہی شراب پی رکھی تھی, دسترخوان پر رکھی اونٹ کی ہڈی اٹھا کر سعد بن ابی وقاص کے سر پر دے ماری. اس سے ان کا سر پھٹ گیا اور خون بہنے لگا. اسی جھگڑے کے بیچ لوگوں کا نشہ اترنے لگا اور جب وہ سامان ہو گئے تو ان کو اپنے کام پر بہت پچھتاوا ہوا. اگلے دن سعد بن ابی وقاص پیغمبر اسلام کی سیوا میں اپستھت ہوئے اور انہوں نے ساری بات ان کو بتائی. اسی دوران سورہ مائدہ کی آیت سنکھیا 90 نازل ہوئی, جس میں ایشور کہتا ہے کہ ہے ایمان والو, نسندے شراب, جوا, مورتیاں اور پانسے، یہ سب شیطان کے گندے کام ہیں، اور ان سے دور رہو تاکہ تم سفل ہو سکو۔ شراب جیسی کھانے پینے کی وستوؤں کے ورجت ہونے کا کارن ان کی برائی اور گندگی ہے، چاہے یہ ان کی آنترک برائی ہو یا بھوتک گندگی۔ شیطانی کاموں سے دور رہنے کو ایمان کی شرط بتایا گیا ہے۔ کیول اپاسنا ہی کافی نہیں ہے، بلکہ منشیہ کو اپنے پیٹ اور اپنی واسنا کو بھی نینترن میں رکھنا چاہیے۔ اسلام کی سبھی شکشائیں منشیہ کو موکش تتھا کلیان تک پہنچانے کے لیے ہیں۔ یدپی ان میں سے کچھ کا پالن ہمارے لیے کٹھن ہے، پرنتو یہ ہمارے لیے لابھدائک ہے۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے ایک ساتھی اگیانتا کے کال میں شراب کا سیون کیا کرتے تھے۔ جب شراب سے دور رہنے کے لیے آیت نازل ہوئی تو انہوں نے اس سمبندھ میں پیغمبر سے پوچھا کہ اس بارے میں ایشور کا کیا آدیش ہے۔ اسی دوران سورہ بقرہ کی آیت سنکھیا 219 اتری، جس میں ایشور کہہ رہا ہے کہ ہے پیغمبر، وہ تم سے شراب اور جوئے کے بارے میں پوچھتے ہیں، کہہ دو کہ ان دونوں میں بڑا پاپ ہے، اور لوگوں کے لیے یدپی کچھ بھوتک لابھ بھی ہیں، پرنتو ان کا پاپ ان کے لابھ سے کہیں بڑھ کر ہے، اور وہ تم سے پوچھتے ہیں کہ بھلائی کے مارگ میں کیا خرچ کریں، کہہ دو کہ جو تمہاری آوشکتا سے ادھک ہو۔ اس پرکار ایشور تمہارے لیے اپنی آیتیں سپشٹ کرتا ہے تاکہ شاید تم سنسار اور پرلے کے بارے میں سوچ وچار کر سکو۔ کچھ ہی سمے کے بعد اسی سمبندھ میں سورہ نساء کی 43 آیت اتری، جو یہ کہتی ہے کہ ہے ایمان والوں، نشے اور مستی کی حالت میں نماز کے نکٹ نہ جاؤ، یہاں تک کہ تمہیں پتا رہے کہ تم کیا بول رہے ہو، اور ناپاک و اپوتر استھتی میں ہو تو مسجد میں نہ جاؤ جب تک کہ اسنان نہ کر لو، سوائے اس کے کہ گزر جانا اچھت ہو، اور یدی تم بیمار یا یاترا میں ہو تو تم میں سے کوئی شوچ کر کے آئے، یا تم استریوں کے پاس گئے ہو تو تمہیں پانی نہ ملا ہو تاکہ تم اسنان یا وضو کر سکو، تو پوتر مٹی پر تیمم کرو، اس پرکار سے کہ اپنے چہرے اور ہاتھوں کو اس سے اسپرش کرو۔ نسندے ایشور اتینت شماشیل و دیاوان ہے۔ شیطان تو کیول یہی چاہتا ہے کہ شراب اور جوئے کے بارے میں تمہارے بیچ شترتا اور دویش اتپن کر دے، اور تمہیں ایشور کی یاد تتھا نماز سے روک دے، تو کیا تم رک جاؤ گے؟ ابھی آیت سنکھیا 91 کے بارے میں بات چل ہی رہی تھی کہ اسی بیچ کچھ لوگوں کے من میں یہ سوال آیا کہ جو لوگ شراب پیتے تھے یا جوا کھیلتے تھے، اگر وہ اس دنیا سے چلے گئے ہیں تو ان کا کیا ہوگا۔ اسی سندر میں سورہ مائدہ کی آیت سنکھیا 93 نازل ہوئی، جس میں ایشور یہ کہہ رہا ہے کہ جو لوگ ایمان لائے اور بھلے کرم کرتے رہے ان کے لیے اس میں کوئی برائی نہیں ہے، اور جو کچھ وہ پہلے کھا پی چکے ہیں، البتہ یدی وہ ایشور کا بھے و ایمان رکھتے ہوں اور بھلے کرم کرتے ہوں، تو پھر حرام یا ورجت وستوؤں سے بچتے ہوں اور ان کے حرام ہونے پر ایمان رکھتے ہوں، پھر برائیوں سے دور رہتے ہوں اور بھلائی کرتے ہوں، اور ایشور بھلائی کرنے والوں کو پسند کرتا ہے۔ اسلامی اتہاس میں ملتا ہے کہ شراب کو حرام یا ورجت گھوشت کرنے والی آیتوں کے آنے کے بعد کچھ مسلمانوں نے ان لوگوں کے بارے میں پرشن کیا جو اس آدیش کے آنے سے پہلے شراب پی چکے تھے۔ اس سمے یہ آیت آئی جس کے اتر میں کہا گیا ہے کہ جو کچھ اس آدیش سے پہلے ہو چکا ہے اس کا کوئی دنڈ نہیں ہے، پرنتو شرط یہ ہے کہ اب اس کے چکر میں نہ رہیں، بلکہ ایشور سے ڈریں اور شراب تتھا جوئے کے بجائے بھلے کرم کریں، اور اس مارگ پر مضبوطی سے جمے رہیں۔ آیت میں کہا گیا ہے کہ شیطان شراب اور جوئے دوارا سماج کے انیہ لوگوں سے تمہارے سمبندھ بھی بگاڑنا چاہتا ہے، وہ ساتھ ہی سماج میں شترتا اور دویش بھی پرچلت کرنا چاہتا ہے۔ इसी के साथ वो ईश्वर से तुम्हारा संबंध समाप्त करवा के तुम्हें उसकी याद और नमाज से रोकना भी चाहता है। शराब से अनेक शारीरिक व आत्मिक रोग होते हैं, परंतु कुरान मजीद उसके हराम होने के कारणों के वर्णन में दो बातों पर बल देता है, एक सामाजिक क्षति और दूसरे भौतिक हानि। ये आयत बताती है कि हमने सीखा कि जो भी लोगों के बीच द्वेष और शत्रुता का कारण बने वो शैतान है, चाहे मनुष्य के रूप में ही वो क्यों ना हो। ईश्वर की याद का सबसे बड़ा प्रतीक नमाज है। जो भी चीज़ हमें ईश्वर की याद से निश्चेत कर दे वो अप्रिय है और उससे दूर रहना चाहिए, चाहे वो व्यापार जैसा सामान्य काम ही क्यों ना हो। इस आयत में तकवा अर्थात ईश्वर से भय और ईमान का शब्द 3 बार आया है कि जो जीवन के विभिन्न मामलों में इनकी महत्वपूर्ण भूमिका का सूचक है। हृदय से ईमान लाना तथा अपने व्यवहार में ईश्वर से डरते रहना लोक परलोक में मनुष्य के कल्याण को सुनिश्चित बनाता है। इस आयत से हमने सीखा कि दूसरों के साथ भलाई ईमान के ऊंचे दर्जों में से है और ये ईश्वर के निकट मनुष्य के प्रिय होने के कारणों में से एक है। केवल ईमान काफी नहीं है बल्कि कर्म भी आवश्यक है, और वो भी इस प्रकार की बुराई से दूर भले कर्म। अस्थाई और ढुलमुल ईमान का कोई लाभ नहीं होता है। पूरे जीवन भर और हर मामले में ईमान का जारी रहना बहुत जरूरी है। तो दोस्तों, इसी के साथ कार्यक्रम का समय समाप्त होता है। आपसे अनुमति चाहते हैं।
श्रोताओं, ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। ताज़ा और विस्तृत खबरों के लिए आप हमारी वेबसाइट देखते रहिए। वेबसाइट का पता है parstoday.ir/hi। हमारा ईमेल आईडी है hindi@ws.iribi.ir। इसी के साथ ये सभा यहीं पर संपन्न होती है। अब हमें इजाज़त दीजिए। خدا حافظ। Thank you.